అమెరికా వాషింగ్టన్.
مجلس مذاکرہ راؤنڈ ٹیبل، اہم واقعات اور مسائل پر مبصرین اور ماہرین کے بے لاگ تبصرے اور تبادلہ خیال. پیش خدمت ہے ہمارا آج کا پروگرام راؤنڈ ٹیبل.
یہ وائس آف امریکہ واشنگٹن ہے، پروگرام ہے راؤنڈ ٹیبل. میں ہوں اسد حسن اور پروڈیوسر ہیں ہمارے ساتھ اسفر امام. آج کے اس پروگرام میں ہم تفصیل سے بات کریں گے صدر ڈونلڈ ٹرمپ کا مشرق وسطی کے لیے امن منصوبہ اور دنیا بھر سے آنے والا رد عمل، بالخصوص فلسطین اور اسرائیل کی جانب سے کیا رد عمل سامنے آ رہا ہے. آپ کو معلوم ہے کہ گزشتہ روز ڈونلڈ ٹرمپ نے اسرائیل فلسطین تنازع کے حل کے لیے ایک دو ریاستی ایک روڈ میپ پیش کیا تھا، حل پیش کیا تھا. اسرائیل نے اس منصوبے کا خیر مقدم کیا ہے. ظاہر ہے اسرائیل کے پرائم منسٹر بنجمن نتن یاہو جب صدر ڈونلڈ ٹرمپ اس منصوبے کا اعلان کر رہے تھے وہ ان کے ساتھ کھڑے تھے، جبکہ فلسطینیوں نے اور فلسطین نے اس کو یکسر مسترد کر دیا ہے. سر ٹرمپ نے منگل کو وائٹ ہاؤس میں اسرائیلی وزیر اعظم بنیامین نتن یاہو کے ہمراہ منصوبے کا اعلان کیا اور ایک تاریخی موقع قرار دیا اس کو. اور ان کا کہنا تھا کہ یہ 100 سال کا بہترین یہ ڈیل ہے، منصوبہ ہے. اور اس منصوبے پر صدر ٹرمپ کے داماد جیراڈ کشنر نے بتایا، یہ جاتا ہے کہ کافی کام کیا ہے اور اس کے خد و خال جو ہیں وہ جب سامنے آئے تھے اس وقت ہی فلسطین نے اس کو مسترد کر دیا تھا. یہ منصوبہ ہے کیا؟ صدر ٹرمپ کے مجوزہ امن منصوبے کے تحت جو غیر منقسم یروشلم ہے وہ اسرائیل کا دارالحکومت ہوگا، اور ابو دیس جو کہ ایسٹرن یروشلم کے اندر ہے وہ فلسطین کا دارالخلافہ کہلائے گا. اور امن منصوبے کے تحت اسرائیل اور فلسطین کے درمیان کھڑی کی گئی رکاوٹوں کو سرحد کا درجہ حاصل ہوگا. اسرائیل اور فلسطین دونوں ہی اس شہر کے دعوے دار ہیں. منصوبے کے تحت کسی بھی اسرائیلی یا فلسطینی کو اس کے گھر سے بے دخل نہیں کیا جائے گا. لہذا 1967 کے بعد فلسطینی علاقوں میں قائم کی گئی جو یہودی بستیاں ہیں جنہیں اقوام متحدہ غیر قانونی قرار دیتی ہے، امریکہ نے اسے باضابطہ طور پہ تسلیم کر لیا ہے. اس پہ جو رد عمل سامنے آ رہا ہے، سعودی عربیہ نے، مصر نے، قطر نے اور متحدہ عرب امارات نے منگل کے روز ایک بیان جاری کیا اور خیر مقدم کیا کہ صدر ڈونلڈ ٹرمپ کی جو انتظامیہ ہے وہ ایک امن منصوبے پہ اگر جو کام کر رہی ہے ہم اس کو خیر مقدم کہتے ہیں. اور کوئی بھی جو کوشش ہے جو امن کی طرف لے کے جا سکتی ہے سعودی بادشاہت اس کا خیر مقدم کرے گی. یہ وہاں سے آیا. پاکستان کی طرف سے جو رد عمل سامنے آیا ہے، پاکستان کی طرف سے یہ کہا گیا ہے کہ ہم دو ریاستی حل کی حمایت کرتے ہیں، لیکن ایسا دو ریاستی حل جو ہے جو اس سے پہلے جو اسرائیل کی یروشلم کی جو حیات ہے وہ 1967 تک لے جانی چاہیے. اسرائیل کے وہاں پہ قبضے کے پہلے جو حیات تھی وہاں پہ پہلے اس کو لایا جائے. اقوام متحدہ کی قرارداد بھی اسی چیز کے متقاضی ہے. اس کے بعد جو آبادیاں ہیں جن کو فلسطینی قبول نہیں کرتے ہیں اور اس کے خلاف آواز اٹھاتے ہیں، تو پاکستان نے یہ موقف لیا ہے. ایران اس کی مخالفت کر رہا ہے. دنیا کے کئی جو بڑے ملک ہیں، یورپی ملک ہیں، وہ یہ سمجھتے ہیں کہ اس کے اوپر اتفاق رائے ہونا جو ہے وہ بہت ضروری ہے. عالمی برادری نے جو اس پہ رد عمل دیا ہے، میں تھوڑا سا خاکہ رکھتا ہوں اس سے پہلے کہ میں اپنے پینلسٹ کے پاس جاؤں. فرانس نے کہا ہے کہ وہ دو ریاستی حل کی حمایت کرتے ہیں، البتہ صدر ٹرمپ کی جانب سے پیش کردہ منصوبے کا بغور جائزہ لیا جائے گا. یہ فرانس کا ریئیکشن تھا. قطر نے کہا ہے کہ ان کوششوں کو خیر مقدم کرتے ہیں، تاہم فلسطینیوں کو رعایت دیے بغیر اس تنازع کا دیر پا حل ممکن نہیں ہے. اور یہ ہے، ایران نے صدر ٹرمپ کا امن منصوبہ مسترد کرتے ہوئے اسے مزید پابندیاں اور دھونس جمانے کی کوشش قرار دیا ہے. سلیپ آف دا سینچری کا نام دیا ہے ایران نے اس منصوبے کو. سو انالیسس کے لیے ہم چلتے ہیں آپ کے ساتھ. اپنے پینلسٹ کا تعارف کروا دوں، ہمیں جوائن کیا ڈاکٹر سہر خان نے، سینئر ریسرچ فیلو ود دا کیٹو انسٹیٹیوٹ، واشنگٹن بیسڈ یہ تھنک ٹینک ہے. پروفیسر سلمان علی بیٹنی ہمارے ساتھ ہوں گے، قائد اعظم یونیورسٹی کے ساتھ وابستگی، انٹرنیشنل ریلیشنز کے پروفیسر ہیں. اور پروفیسر اشتیاق دانش یہ بھارت سے مڈل ایسٹ ایشوز کے اوپر ان کی ایکسپرٹی اور بھارت سے وہ ہمیں جوائن کر رہے ہیں. تمام مہمانوں کا بہت شکریہ اور خیر مقدم. ڈاکٹر سہر، سب سے پہلے آپ کی طرف آئیں گے، کیسا یہ پلان ہے، کتنی سوچ وچار کی گئی، انتظامیہ کتنی انوالو ہوئی، اور پھر ایک ایسا منصوبہ جس کو پلان آف دا سینچری کہا گیا لیکن دو فریقوں میں سے ایک فریق ساتھ کھڑی ہے، دوسری فریق موجود نہیں ہے اور اس کے اعتراض بھی اگلے ہی لمحے سامنے آ گئے ہیں، کتنا یہ پائیدار ہو سکتا ہے اور اس کو پلان آف دا سینچری کیوں کہا گیا یا ڈیل آف دا سینچری کیوں کہا گیا؟
سب سے پہلے بہت بہت شکریہ آپ نے مجھے اپنے پروگرام میں بلایا. یہ جو ہے پلان، میرے خیال میں جو صدر ٹرمپ سے ہمیں زیادہ سرپرائز نہیں ہونا چاہیے کیونکہ صدر ٹرمپ نے ہمیشہ شروع سے ہی انہوں نے اسرائیل کا زیادہ ساتھ دیا ہے فلسطینیوں کے مقابلے میں, اور یہ کہنا کہ یہ پلان آف دی سینچری تھا اور اس کو اس طرح سے مارکیٹ کرنا, یہ بھی ایک بہت ٹپیکل ٹرمپ ایڈمنسٹریشن کی بات ہے. صدر ٹرمپ جو ہیں وہ سمجھتے ہیں کہ وہ جو بھی پلان کرتے ہیں, چاہے وہ مڈل ایسٹ میں ہو یا وہ کہیں اور ہو, وہ سمجھتے ہیں کہ یہ ان کا سب سے بڑا پلان ہے, سب سے یونیک پلان ہے اور سب سے اچھی چیز ہے. تو یہ تھوڑا بہت ہمیں ان کے ایگو کے بارے میں بتاتا ہے. جہاں تک پلان کی اصل بات ہے, میرے خیال میں ایبسولوٹلی یہ بالکل امبیلنسڈ پلان ہے جس میں فلسطینیوں کو کچھ بھی نہیں دیا گیا ہے, اور یہ بھی دکھاتا ہے کہ جو صدر ٹرمپ کی جو ایڈمنسٹریشن ہے انہوں نے اسرائیل کا صرف ساتھ نہیں دیا ہے بلکہ وہ افیکٹولی یہ چاہتے ہیں کہ پیس پروسیس ایسے بڑھے کہ اسرائیل کامیاب ہو اور اس فلسطینیوں کو کچھ نہ ملے, یعنی فلسطین جو ہے وہ پورے وہ پورا یعنی اسرائیلی سیٹلمنٹ کے ان کے درمیان ہوگا, اور جو کوئی بھی چانسز ہوں گے ٹو اسٹیٹ سولوشن کا وہ
تو ڈاکٹر سہر, اس سے پہلے باقی پینلس کے پاس جاؤں, واشنگٹن کا نقطہ نظر سمجھنا ضروری ہے. تو اس میں کیا کوئی کانگریس کی صلاح مشورے تھے کسی کمیٹی کے, کیا تھنک ٹینکس کی طرف سے کوئی مشاورت کا عمل اس کے اندر نظر آتا ہے؟ جب ہم یہ کہتے ہیں کہ ٹرمپ انتظامیہ کی طرف سے یہ ایک ڈیل ہے یا روڈ میپ ہے جس کو وہ کہتے ہیں کہ ڈیل آف دا سینچری ہے, سو کن لوگوں نے یہ تیار کیا ہوگا اور کہاں بیٹھ کے کیا ہوگا؟ اس میں کوئی باقاعدہ کوئی مشاورت دونوں فریقوں سے کی گئی ہوگی؟
باقی کہ ٹیکنیکلی تو بالکل میں یہ کہوں گی کہ ماضی میں جتنے بھی یو ایس ایڈمنسٹریشن ہوئے ہیں انہوں نے ہمیشہ آپ سمجھیں بہت سے ایکٹرز کا اوپینین لیا ہے اور ان سے کوشش کی ہے کہ وہ الگ الگ اینگلس کو لیں اپنے پلان میں, لیکن جو ٹرمپ ایڈمنسٹریشن کا یہ جو پلان ہے یہ بالکل جیرڈ کشنر جو ان کے نیشنل سیکیورٹی ایڈوائزر ہیں اور ان کے داماد بھی ہیں, ان کا یہ پلان تھا شروع دن سے اور یہ آگے بڑھتا جا رہا ہے. تو صدر ٹرمپ تھنک ٹینک کمیونٹی خاص طور پہ, آئی مین آف کورس ڈی سی میں بھی جو تھنک ٹینک کمیونٹی ایک اسپیکٹرم ہے, تو کچھ لوگ ایسے ہیں جو بالکل صدر ٹرمپ کا ساتھ دیتے ہیں, لیکن جو میجورٹی تھنک ٹینک کمیونٹی ہے وہ کہتے ہیں کہ ٹو اسٹیٹ سولوشن ہونا چاہیے, اور کم از کم اگر بے شک ٹو اسٹیٹ سولوشن بھی نہ ہو, ایک ایسا سولوشن ہونا چاہیے جس میں فلسطین بھی خوش رہے, کیونکہ جو ابھی تک حالات چل رہے ہیں وہ سسٹینیبل نہیں ہے. لیکن آئی تھنک کہ جو ٹرمپ ایڈمنسٹریشن کا جو ایک اینگل تھا وہ یہ تھا کہ اسرائیل کا ہمیشہ ساتھ دینا ہے, اور صرف ساتھ نہیں دینا ہے بلکہ ان کو زیادہ طاقتور بنانا ہے ریجن میں, کیونکہ وہ سمجھتے ہیں کہ اسرائیل جو ہے اس کا ایک ایکسسٹینشل کرائسس ہے اور جس میں امریکہ کو ان کا ساتھ دینا چاہیے.
جی
جی
پروفیسر سلمان علی بیٹھنی ہمارے ساتھ ہیں, پروفیسر اشتیاق دانش ہمارے ساتھ ہیں. پروفیسر سلمان, آپ کی رائے لینا چاہیں گے, واقعتاً یہ ڈیل آف دا سینچری ہے یا ایک یک طرفہ پلان ہے اور اس کا کوئی مستقبل نظر نہیں آتا ہے, کیا کہیں گے آپ؟
سب سے پہلے تو بہت شکریہ پروگرام میں شرکت کی دعوت دینے کے لیے. میں یہ کہنا چاہتا ہوں کہ دیکھیے اس طرح کے جو سلوگنز ہیں یا اس طرح کے جو برانڈ نیمز ہیں, اس سے تو یہ محسوس ہوتا ہے کہ یہ جو سفارتکاری کا ایک نیا ایک طریقہ کار سامنے آیا ہے جو یا تو ٹویٹر پہ چلتی ہے یا تو اس طرح کے جو برانڈ نیم سے چلتی ہے, اس کا کوئی خاطر خواہ سفارتی اس کے پیچھے لاجک جو ہے وہ نہیں ہوتی. تو اس کو اس طرح کا نام دینا کہ یہ ایک ڈیل آف دا سینچری ہے, میرے خیال میں بہت ہی مبالغہ آرائی پہ مبنی ہے, کیونکہ صاف ظاہر ہو رہا ہے کہ اگر ایک ملک جو ہے وہ ثالثی کروانا چاہ رہا ہے, ایک طاقتور ملک, تو اس میں سب سے پہلے وہاں کے جو سیاسی حالات ہیں, وہاں کے جو معروضی حالات ہیں, تصویراتی حالات ہیں, اس میں صاف ظاہر ہے کہ امریکی سرکار کی بہت زیادہ جو کمک ہے, کوشش ہے, اور جو ان کا جھکاؤ ہے وہ اسرائیل کی حکومت کی طرف ہے. تو یقیناً اس کے اوپر کسی بھی قسم کا اعتبار کرنا یا اس کو کوئی بہت ہی ایک غیر معمولی سفارتی کوشش قرار دینا شاید انصاف کے منافی ہوگا.
لیکن پروفیسر صاحب, آپ یہ سمجھتے نہیں ہیں کہ جب ایک کوئی قضیہ ہو, کوئی تنازعہ ہو, کئی دہائیوں سے چل رہا ہو, حل کے قریب نہ ہو, تو کچھ آؤٹ آف دا باکس جانا پڑتا ہے, سو کیا اس کو آؤٹ آف دا باکس سولوشن کہہ سکتے ہیں؟
دیکھیں, آپ نے درست فرمایا, آؤٹ آف دا باکس جانا پڑتا ہے, اور ایک بات اس میں یہ خوش آئند ہے کہ کوئی سولوشن کی بات ہوئی ہے یا کوئی سولوشن کا معاملہ جو ہے اس کی طرف بات ہوئی ہے. اب دیکھنا یہ ہے کہ اس سولوشن کو بین الاقوامی طور پر پذیرائی حاصل ہے. پذیرائی سے میری مراد یہ ہے کہ کیا اقوام متحدہ کے پلیٹ فارم پہ دیکھا جائے تو اس کو کتنی مقبولیت حاصل ہوگی, جو بین الاقوامی قوانین ہیں وہ کس طرح سے ملحوظ خاطر رکھے گئے ہیں. اور اس کے ساتھ ساتھ اگر آپ دیکھیے, آؤٹ آف دا باکس سولوشن میں پریکٹیکلٹی کا ایلیمنٹ بہت ضروری ہوتا ہے. مطلب دنیا میں دیگر جو بڑے مسائل چل رہے ہیں, امریکہ اس میں بھی فریق ہے. اگر میں چھوٹی سی مثال دوں افغان امن عمل کی, تو افغان امن عمل بھی تب آگے بڑھا ہے جب اس میں پریکٹیکلٹی آئی ہے, اور جو دونوں فریقین ہیں وہ ایک ایک سٹیپ پیچھے گئے ہیں. اور پہلے امریکہ کہا کرتا تھا کہ وہ طالبان سے مذاکرات کرے گا ہی نہیں. سو وہ آؤٹ آف دا باکس سولوشن کی تو سمجھ آتی ہے اور اس میں ہمیں پیش رفت بھی نظر آئی ہے, لیکن اگر یہاں پہ مڈل ایسٹ کی بات کی جائے, اور اس میں ہم دیکھتے ہیں کہ جیسے جو کہا گیا ہے, اس کی جو ورڈنگز بھی ہے, جو ٹرمپ کا جو پلان ہے اگر اس کو پڑھا جائے, اس کو دیکھا جائے, تو اس میں کافی جس کو کہتے ہیں کہ ایک سٹیٹ کی ایک اگریسو ایک اپروچ نظر آتی ہے کہ ایسا ہوگا ایسا نہیں ہوگا, اس کو ایسا ہی تسلیم کرنا ہوگا جیسے ہیں جہاں کی بنیاد ہے. اس سے یہ نظر آتا ہے کہ آپ نے اس میں لچک نہیں رکھی. بہتر یہ ہوتا کہ ٹرمپ اپنا پلان دیتے اور ساتھ میں وہ مذاکرات کا آغاز کر دیتے, اور مذاکرات کے آغاز کے بعد کچھ لے کچھ دے, اور اس میں پھر ایک ہمیں آؤٹ آف دا باکس ہمیں ایک راستہ نظر آتا. ابھی کچھ خاطر خواہ کوئی راستہ نظر نہیں آ رہا کہ سفارتکاری جو ہے یہ قابل عمل ہے بھی کہ نہیں.
جی پروفیسر اشتیاق دانش صاحب ہمارے ساتھ ہیں, ایکسپرٹ مڈل ایسٹ ایشوز بھارت سے انہوں نے ہمیں جوائن کیا ہے. اشتیاق دانش صاحب, آپ کی دانش میں آپ کی دانست میں یہ معاہدہ کیسا ہے, کیا اس کے پروز اینڈ کونس ہیں؟
دیکھیں یہ نہ ڈیل ہے نہ معاہدہ ہے نہ کوئی نیگوشیٹڈ سیٹلمنٹ ہے,
روڈ میپ ہے.
یہ تو دو تین لوگوں کا آپس میں مشورہ کر کے ایک فیصلہ کیا ہے جس کو وہ جو ہے فلسطین پہ نافذ کر رہے ہیں, امپوز کر رہے ہیں. معاہدہ تو وہ ہوتا ہے جس میں ساری متعلقہ جو گروپ ہیں پارٹیاں ہیں وہ اس میں شامل ہوتی ہیں, نیگوشیٹ کرتے ہیں, گفتگو کرتے ہیں, اور ڈائلاگ کے بعد کسی سیٹلمنٹ پر پہنچتے ہیں, اسے معاہدہ کہا جاتا ہے. یہاں پہ تو پریسیڈنٹ ٹرمپ نے, ان کے داماد نے, اور ٹو سم ایکسٹینٹ یہ کہا جا سکتا ہے کہ محمد بن سلمان اور یونائٹیڈ عرب امریٹس کے جو وہ ہیں امیر ہیں, یہ چار لوگوں کی اس میں رائے ہے, شامل ہے. اور یہ ایک ایسا معاہدہ ہے جس کی تفصیلات بہت پہلے, یہ خفیہ تھا بھی نہیں, جس کی تفصیلات بہت پہلے جو اخبارات میں انٹرنیشنل پریس میں آ چکی تھی, سب کوئی جانتا تھا. مسئلہ یہ ہے کہ یہ مسئلہ فلسطین کو حل کرنے کی طرف نہ کوئی قدم ہے نہ کوئی سنجیدہ کوشش ہے, بلکہ دو, ایک صدر اور ایک پرائم منسٹر جو مشکلات کا سامنا کرنا ہے الیکشن ایئر میں, وہ اپنی مدد کرنے کی کوشش کر رہے ہیں. یہ مسئلہ فلسطین کو حل کرنے کی کوشش بالکل نہیں کر رہے ہیں. ٹرمپ جن دشواریوں کا سامنا کر رہے ہیں, امپیچمنٹ کا سامنا ہے, نیتنیاہو پہ کرپشن, دھوکہ دڑی اور فریب دہی کا الزام ہے, ان کے خلاف بھی کرپشن کا مقدمہ چل رہا ہے اور انڈکٹ بھی ہو سکتے ہیں وہ. تو یہ دو لوگ جو ہے اپنے آپ کو بچانے کے لیے, اپنے آپ کو ریلیونٹ کرنے کے لیے, الیکشن کو جیتنے کے لیے, ان چیزوں سے توجہ ہٹانے کے لیے ایک چیز لا رہے ہیں. اور جو ابھی آپ نے تھوڑا سا, میں سن سکا تھوڑا تاخیر سے میں نے جوائن کیا, آپ ورلڈ ریئیکشن بتا رہے, جو ورلڈ ریئیکشن آیا وہ تو اسے آلریڈی ریجیکٹ کر چکا ہے. اور میں نے جیسے کہ کہا کہ تفصیلات تو انٹرنیشنل پریس میں بہت پہلے ہی آ چکی تھی, سو کالڈ ڈیل آف دا سینچری کی, اور اسے تقریباً سبھی لوگ نے ریجیکٹ کر دیا تھا, اور ایکسپیکٹڈ لائن پہ ہی ریجیکٹ لوگوں نے کیا ہے. یہ بھی معلوم ہے کہ کون لوگ اس کی حمایت کر سکتے ہیں. ایجپٹ کی طرف سے حمایت آئی ہے اور محمد بن سلمان کی طرف سے حمایت ہے, لیکن سعودی عرب کی طرف سے نہیں ہے, بلکہ وہاں تو جو ایک اوپینین ہے بہت ہی زیادہ اس کے خلاف ہے سعودی عرب میں. چونکہ شاہ آپ سعودی عربیہ نے, انہوں نے تو باقاعدہ ٹیلی فون پہ محمود عباس سے گفتگو کی ہے, اور انہیں یقین دلایا ہے کہ کوئی بھی معاہدہ جو سمجھوتا جو ہے فلسطینیوں کو اعتماد میں لیے بغیر نہیں کیا جا سکتا ہے.
جو آفیشیل سٹیٹمنٹ جاری کیا گیا ہے وہ تین گھنٹے پہلے یہ رپورٹ ہوا ہے, اس میں کہا ہے کہ کنگڈم جو ہے وہ اپریشیٹ کرتی ہے دی ایفرٹس آف پریزیڈنٹ ٹرمپ ایڈمنسٹریشن ٹو ڈیولپ اے کمپریہنسو پیس پلان بٹوین پیلسٹینین اینڈ اسرائیلی سائڈ, یعنی دونوں فریقوں کے درمیان ایک جامع امن منصوبہ تیار کرنے پہ, اس کوشش پہ وہ سراتی ہے ان کو. ہمارے ساتھ رہیے گا, ہمیں ساجد تارڑ صاحب نے بھی جوائن کیا ہے, لیڈنگ ریپبلکن ہیں, پاکستانی امریکن اور مسلمز فار امریکہ کیمپین کے پائنیئر ہیں, پریزیڈنٹ ڈونلڈ ٹرمپ کے بہت قریبی ساتھیوں میں سے ہیں. تارڑ صاحب بہت شکریہ آپ کا, میں کوشچن آپ سے فریز کرتا ہوں لیکن پہلے مجھے آپ اجازت دیجیے کہ میں چند سیکنڈ کی ایک بریک لوں اور گفتگو پھر ہم آگے بڑھاتے ہیں.
وی او اے اردو اب آپ کے ہاتھ میں, پڑھیے, دیکھیے, سنیے, سیو کیجیے, فالو کیجیے, دور جانے کی ضرورت نہیں. وی او اے اردو کی اہم ترین خبریں اور بریکنگ نیوز کی لائیو سٹریمنگ ویڈیوز اب آپ کی ہتھیلی میں ہیں. آئی فون کے لیے خصوصی طور پر تیار کی گئی اردو وی او اے کی خصوصی ایپ ڈاؤن لوڈ کیجیے, جو ایپ سٹور پر بھی دستیاب ہے. وی او اے اردو اب آپ کے ہاتھ میں.
یہ وائس آف امریکہ واشنگٹن ہے, پروگرام ہے راؤنڈ ٹیبل, میں ہوں اسد حسن اور پروڈیوسر ہے اسفر امام. بات ہم کریں سر ڈونلڈ ٹرمپ کا مشرق وسطی کے لیے امن منصوبہ اور رد عمل کیا آ رہا ہے. ہمارے ساتھ ہیں شاید ہمارے ساتھ موجود ہیں ساجد تارڑ صاحب, مسلم فار امریکہ ہمیں جوائن کر رکھا ہے, ڈاکٹر سہر خان نے کھیٹو انسٹیٹیوٹ کے ساتھ ان کی وابستگی, پروفیسر سلمان علی بیٹنی قائد اعظم یونیورسٹی میں اسلام آباد سے ہمارے ساتھ ہیں, پروفیسر اشتیاق دانش انہوں نے ہمیں جوائن کیا ہے بھارت سے. تارڑ صاحب یہ بتائیے گا کہ ایک ایسا پلان جو کئی دہائیوں سے متحارب فریقوں کے درمیان پیس کے نام سے ڈیزائن ہوتا ہے, اس میں دونوں فریقوں کی ان پٹ نہیں ہے, ان کو چھوڑ دیجئے, امریکہ اگر اس کو آگے لے کے جانا چاہ رہا ہے تو اس میں بظاہر یہ بھی نہیں لگتا کہ دو جماعتی یا کانگریشنل کوئی انسائٹ جو ہے وہ بھی اس کا حصہ ہو. سو کیا سمجھا جائے پریزیڈنٹ ڈونلڈ ٹرمپ کے اس پیس روڈ میپ کو؟
دیکھیں, میرا اپنا اوپینین اس پہ ملی جلی ہے, اس میں میں بالکل ایگری کروں گا کہ دوسری پارٹی جو تھی اس کو اعتماد میں لینا چاہیے تھا, ان کی پارٹیسپیشن, ان کا ساتھ کھڑا ہونا ضروری تھا, ان کے بغیر تو یہ اس کو بلکہ کہیں نہیں جا سکتا, یہ ون سائیڈڈ پلان کا ہی نام دیا جا سکتا ہے. لیکن میں اگر ہسٹوریکلی دیکھوں تو ہمیں دوسری سائڈ پہ بھی فلسطینی جو ہیں ان کو اپنا ہوم ورک کرنا ضروری ہے, ان کے لیے بھی, ان کو بھی اگر کوئی ریزنیبل چیز سامنے آئے تو اس کو دیکھنا, اس کو غور کرنا ضروری ہے. میرے خیال میں پچھلے ادوار میں اچھے اچھے پیکجز تھے ان کے لیے, لیکن جہاں تک میرا اندازہ ہے ان کو مینجمنٹ کے ایشو ہیں, ان کو انٹرنل کرپشن کے ایشو فیس کرتے ہیں, اور ایک یکجا نہیں ہے وہاں پہ, حماس کسی اور سائڈ پہ اور دوسرا محمود عباس صاحب, ان کے اپنے انٹرنل کئی ایشوز ہیں جس پہ نہیں, جو کہ ان کو ہونا چاہیے, اور یہی ایک وجہ ہے کہ یہ ٹو سٹیٹ جو ہے جو سولوشن ہے وہ نہیں طے ہو پا رہا. لیکن یہ جو کرنٹ پلان ہے یہ ڈونلڈ ٹرمپ صاحب کے مینڈیٹ کا حصہ تھا, اور جو وہ مسلسل اپنا مینڈیٹ کی ہر چیز کو ڈلیور کرنے کی کوشش کرتے ہیں, انہوں نے اسی کا یہ ایک سٹیپ تھا کہ اس کو انہوں نے ریزالو کرنے کی کوشش کی ہے. لیکن جس طرح میں
اس کے لیگل آفیشل سٹیٹس کیا ہوگا, یہ محض ایک تجویز ہی ہے نا, کیونکہ ظاہر ہے اس کی کوئی یہ قابل تعمیل تو نہیں ہے نا دونوں فریقوں کے لیے, نہ وہ اس کی کسی ڈیل کا حصہ ہے.
بالکل, دوسرا فریق اس میں باؤنڈ نہیں ہے, بلکہ انہوں نے بڑے برے طریقے سے اس کو ریجیکٹ کیا ہے, اور بلکہ کرنا بھی چاہیے تھا کیونکہ ان کو ایز اے پارٹی کانفیڈینس میں نہیں لیا گیا, اور یہ ون سائیڈڈ پلان جو ہے یہ انہوں نے بنایا. اور بالکل میرے خیال میں یہ آج کی بات نہیں ہے, اسرائیل جو انکنڈیشنل سپورٹ پر اسرائیل جو امریکن فارن پالیسی کا حصہ ہے یہ اسی کی یہ کڑی ہے جو ان کو امریکہ کو ریوزٹ کرنا چاہیے. ان کو سوچنا چاہیے کہ وہاں پہ فلسطین جو اگر دوسری سٹیٹ وہاں بنے گی تو فیوچر کس طرح وہ گزارا کریں گے ان کے ساتھ.
میں ڈاکٹر سہر کے پاس اس سے پہلے کہ جاؤں ایک بات, آپ ان کو قریب سے جانتے ہیں تارڑ صاحب, پریزیڈنٹ ڈونلڈ ٹرمپ کو اتنے پورے اعتماد کیوں کہ یہ ڈیل آف دا سینچری ہے؟ یہ مانا کہ وہ ایک بڑے ڈیل بریکر اور ڈیل میکر لیڈر کے طور پہ دیکھے جاتے ہیں, خاص طور پہ آپ نے ان کی ایک امپائر ہے اور ایک بزنس ہسٹری ہے, چیزوں کو انہوں نے انگیج کیا ہے, لیکن یہ اسٹیٹ کے معاملات میں جو یہ کلیم ہے کہ یہ ڈیل آف دا سینچری ہے, یہ درست ہے؟
میں یہاں پہ پریزیڈنٹ صاحب سے تھوڑا سا ڈس ایگری کروں گا کہ ڈیل آف دا سینچری, میں نے اس کو بڑی ڈیٹیل سے پڑھا ہے, جو پلان ہے ان کا 80 پیجز کا جو پلان انہوں نے بنایا وہ دیا, میرے اگر مجھ سے ذاتی طور پہ پوچھا جائے ایز اے نیوٹرل پرسن, اٹس اے ون سائیڈڈ پلان, but it cannot be called this as the deal of the century. I disagree with that.
Dr. Sahir Khan sahab, isse pehle ki aapko hum ijazat dein, aapko agli meeting mein bhi jana hai, main aapse ye puchna chahunga ki aise international issues ke liye duniya ne bade ittefaq ke sath bade platform banaye hain, Aqwam Mutahida uske liye maujood hai, wahan se bhi koi ek baat aaye to usko ek uski ek legitimacy hoti hai, ye uski ek worth hoti hai. America apne taur pe किसी भी दो फरीकों के लिए जब ऐसा कोई प्लान लेके आता है तो उसकी उसकी लेजिटिमेसी कितनी होती है, एक बात. और अगर हम इसी प्लान को देखें तो इसकी फेट, इसकी किस्मत, इसका मुकद्दर आपको क्या नजर आता है आगे चल के?
देखिए, असल में अमरीका एट द एंड ऑफ द डे एक ही मुल्क है, और अमरीका जो है वो अकेला फंक्शन नहीं करता है. अब ट्रंप एडमिनिस्ट्रेशन ये चाहती है कि जो बाकी अरब ममालिक हैं, खासतौर पर सऊदी अरेबिया और UAE, कि वो इस प्लान का साथ दें, क्योंकि उनके साथ देने के अगर उन्होंने साथ नहीं दिया तो फिर ये प्लान कामयाब नहीं होगा. तो मेरे ख्याल में डेफिनेटली अमरीका को जो है बाकी ममालिक की जरूरत है. लेकिन ये जो प्लान है, ये जिस तरह से लिखा गया है और ये जो चाहता है प्लान, मेरे ख्याल में ये एक ऐसा प्लान है जो मिडल ईस्ट को और अनस्टेबल करेगा. तो होपफुली जो दूसरे ममालिक हैं वो इस बात को देख सकेंगे और कोशिश ये करेंगे कि दोबारा प्लान बने और एक ऐसा प्लान बने जिसमें फलस्तीनियों का भी साथ हो और जो उनके डिमांड्स रहे उनके भी कुछ डिमांड्स और सामने आए.
جی بہت شکریہ ڈاکٹر سحر خان, سینئر ریسرچ فیلو فرام کیٹو انسٹیٹیوٹ, آپ ہمارے ساتھ ہیں, آپ کا بہت شکریہ. سعودی عربیہ سے ہمیں شاہد ندیم صاحب نے جوائن کیا ہے, سینئر صحافی ہیں, تجزیہ کار ہیں. شاہد صاحب بہت شکریہ آپ کا بھی, آپ کو ویلکم کہتے ہیں. سعودی عربیہ خیر مقدم کر رہا ہے اس پیس ڈیل کا, کیا ہے بنیادی طور پہ وہاں پہ کنگڈم کا ریئیکشن یا اسیسمنٹ اس ڈیل کے بارے میں کہ اس کو ویلکم کر رہے ہیں, اور پبلک سینٹیمنٹ کیا ہے؟
دیکھیے, سعودی میڈیا اور سعودی گورنمنٹ جو ہے ابھی تک اس میں واضح موقف کے ساتھ سامنے نہیں ہے. اور پچھلے دنوں سعودی فرما روا شاہ سلمان بن عبدالعزیز نے فلسطینی اتھارٹی کے سربراہ محمود عباس سے بھی ٹیلی فون پہ بات چیت کی ہے, اور اس میں انہوں نے یقین دلایا ہے ان کو اس بات کی کہ مملکت فلسطینی قوم کے ساتھ ہے, اور مسئلے فلسطین اور مظلوم فلسطینی قوم کے حوالے سے جو ہمارا موقف ہے, سعودی عرب کا جو موقف ہے آج بھی وہی ہے جو مملکت کے بانی شاہ عبدالعزیز کے دور میں تھا. تو اس طرح سے سعودی عرب جو ہے فلسطینی قوم کے ساتھ ہے, اور ان کے امنگوں اور خواہشات کے لیے اٹھائے گئے جو اقدامات ہوں گے اس میں فلسطینیوں کا وہ ساتھ دے گا, یہ واضح موقف آئے. اس سے پہلے سعودی وزارت خارجہ کی طرف سے بھی واضح موقف آیا تھا کہ سعودی عرب ڈونلڈ ٹرمپ کے مشرق وسطی کے لیے جو منصوبے کی بدولت فلسطینیوں اور اسرائیل کے درمیان جو مذاکرات کی حوصلہ افزائی ہوگی, اس کے یعنی سعودی عرب امریکہ کی سرپرستی میں فلسطینیوں اور اسرائیل کے درمیان مذاکرات کی حوصلہ افزائی کی حمایت کرے گا, یہ انہوں نے یہ بات کہی ہے. اس کے علاوہ یہ ہے کہ یہ موقع بھی ایسے موقع پہ سامنے آیا ہے جبکہ گزشتہ روز امریکی صدر نے ایسا بیان دیا ہے, اس کی وجہ سے یہ ساری عالمی طور پہ جو عالمی برادری بھی جو ہے اس سے ملا جلا دہمل سامنے آ رہا ہے, لیکن سعودی عرب کبھی بھی ایسے ڈیل کی حمایت وہ نہیں کرے گا جو فلسطینیوں کے خلاف ہو. عرب لیگ بھی دیکھیے سامنے آیا ہے, عرب لیگ نے بھی امریکی صدر کے اس منصوبے کی منصوبے پر غور کرنے کے لیے آئندہ ہفتے کے روز جو ہے اجلاس طلب کیا ہے, اور محمود عباس اس اجلاس میں شریک ہوں گے اور اس میں ان کا واقف سامنے آئے گا. اس کے علاوہ مصر میں آپ دیکھیے کہ جامع اظہر کے جو کردہ ہیں انہوں نے امن منصوبہ کڑی تنقید کا نشانہ بنایا ہے اس کو. ہم اس مسئلے پر حماس اور فتح دونوں تنظیموں کا بھی مسئلہ ہے کہ ایک ہونے کی ان کو ضرورت ہے, لیکن سعودی عرب کا موقف بڑی واضح ہے. جی
جی بہت شکریہ شاہد ندیم صاحب, ہمارے ساتھ رہیے گا. پروفیسر سلمان لے بیرنی صاحب, آپ یہ بتائیے گا کہ امریکہ کا لیگل یا لیجیٹیمیٹ مینڈیٹ کیا ہے کہ وہ ایسے انٹرنیشنل ایشوز کو لیڈ کرنے میں وہ کوئی رول پلے کرے, اور وہ بھی اگر ایسے یک طرفہ ہو جس میں ایک پارٹی کے نمائندہ تو وہاں پہ کھڑے مسکرا رہے ہیں, اور بلکہ وہ یہ کہہ رہے ہیں کہ اسرائیل کی بننے کا جو دن تھا, یعنی اس کے قیام وجود میں آنے کے دن کی طرح کے سیلیبریشن اس دن کے اعتبار سے بھی منائی جائیں گی, دیٹ مینس کہ اسرائیل تو بہت خوش ہے جبکہ دوسری فریق ساتھ نہیں ہے. سو کیا امریکہ کو, آف کورس جس کی ایک سے ہے, جو ایک بہت بڑی ملٹری پاور ہے, جس کے ڈپلومیٹک ریلیشنز ہیں دنیا سے, اس کو ایسا بلیک اینڈ وائٹ میں کوئی بڑا پلان یا ڈیسیژن لینا چاہیے دنیا کے سامنے انویل کرنا چاہیے؟
جی, جہاں تک بات ہے بین الاقوامی قوانین کی یا کسی اس طرح سے لیجیٹیمیسی کی,
وہ تو ایز اے ریاست حاصل نہیں ہے امریکہ کو یا کسی بھی ملک کو, لیکن چونکہ امریکہ کا اثر و رسوخ ہے بہرحال دنیا کی ایک اہم طاقت ہے, آپ نے بھی جیسے کہا, تو اور اس مسئلے میں ہمیشہ سے اس کا ایک جھکاؤ بھی رہا ہے جو ہم نے دیکھا ہے, تو اس لحاظ سے دنیا کی تمام جو طاقت اہم ملک ہیں وہ امریکہ سے ایک مثبت جو کردار ہے وہ ادا کرنے کی ایک رکھتے ہیں ایکسپیکٹیشن, لیکن اس مسئلے میں خاص طور پر ہم نے دیکھا ہے کہ اور اس ایڈمنسٹریشن میں خاص طور پر ہم نے دیکھا ہے کہ بہت ہی جانبداری کا ایک عنصر سامنے آیا ہے, خاص طور پہ اقوام متحدہ کی جو قراردادیں ہیں اور 1967 کی جو سیٹلمنٹ ہے اس کے حوالے سے امریکہ نے جو موقف تبدیل کیا ہے اور غالباً 30 سال بعد انہوں نے اپنا موقف تبدیل کیا ہے, اور جن سیٹلمنٹس کو اقوام متحدہ بین الاقوامی قوانین کے تحت غیر قانونی گردانتا ہے اس کو بھی تسلیم کرنے سے انکار کر دیا اور باقاعدہ طور پر تسلیم کر لی گئی ہیں, تو یہ جو جانبداری والا ایک عنصر ہے اس سے دو باتیں سامنے آتی ہیں, ایک تو یہ کہ جو ایک مورل لیجیٹیمیسی امریکہ کو حاصل ہے وہ شاید وہ کھو رہا ہے یا کو کھو چکا ہے, دوسرا یہ کہ جو جانبداری کا عنصر پہلے تھا یعنی بڑے مصنفین نے اس بارے میں کتابیں بھی لکھی ہیں اور امریکی سیاسی جو افق ہے اس کے اوپر جو مختلف لابیز ہیں ان کا جو اثر ہے اس کے بارے میں گفتگو ہو رہی ہے, لیکن اس طرح سے اس لیول تک جانبداری کا عنصر پہلے کبھی سامنے نہیں آیا جو ابھی دیکھا جا رہا ہے, خاص طور پہ جب ہم نے دیکھا کہ یروشلم کو کیپٹل کے طور پہ تسلیم کرنا اور اس کو کافی زیادہ اس کو ہائی لائٹ کرنا اور اس کے اوپر کافی زیادہ زور دینا اور پھر وہاں اپنی جو سفارت خانہ ہے اس کا افتتاح, یہ پورے سارے جتنے جیسچر ہیں اس سے نظر آتا ہے کہ وہ جو مورل اتھارٹی ایک امریکہ کو حاصل ہے رہی ہے وہ بھی کھو رہے ہیں, جبکہ کسی قسم کی لیگل جو اتھارٹی ہے وہ تو
پہلے سے نہیں ہے,
میرا نقطہ نظر ہے کہ نہیں ہے,
جی آف کورس اس کے لیے نہیں ہے. ڈاکٹر پروفیسر اشتیاق صاحب, آپ کی رائے اس کے بارے میں کیا, امریکہ جو ہے اپنے طور ایسے بڑے فیصلے کر سکتا ہے, اس کو کوئی یہ استحقاق ہے؟
جی نہیں, بالکل اس کو حق نہیں ہے. مجھے تو ایسا لگتا ہے کہ خود جو امریکہ کی جو بائی پارٹیشن فورن پالیسی ہے مجھے لگتا ہے کہ ان کو بھی انہوں نے کنسلٹ نہیں کیا, جیسا کہ میں نے پہلے بھی کہا تھا کہ یہ 3-4 لوگوں کا فیصلہ ہے جو سب پہ امپوز کیا جا رہا ہے, اور غالباً وہ بھی اپنے دل میں اچھی طرح سے جانتے ہیں کہ یہ ایک ناقابل عمل منصوبہ ہے جس پہ کوئی نہیں ہوگا, اور جیسا کہ میں نے کہا تھا کہ بیسکلی اپنی مدد نیتن یاہو اور ڈونالڈ ٹرمپ کو اپنی مدد کرنے کا ایک حکمت عملی ہے, اسٹریٹجی ہے, اس کے علاوہ یہ کچھ بھی نہیں. دیکھیے اس ڈیل میں ہے کیا بنیادی طور پر, اگر میں بتا دوں 4-5 باتیں اس میں بڑی اہم ہیں. یروشلم کا ایشو تو سب سے پہلی بات ہے, اس کو ڈونالڈ ٹرمپ نے مان لیا کہ یہ اسرائیل کا جو ہے کیپٹل ہوگا. اب تک امریکہ کی پالیسی یہ تھی کہ اس کے بارے میں گفتگو ہوگی, اور جو ہے تو نیتنیاہو اس لیے خوش ہے کہ اوسلو ایکارڈ میں ایزاک رابن پہ نیتنیاہو اور ان کے گروپ لیکوڈ پارٹی کا بہت بڑا الزام یہ تھا, انہوں نے بہت زیادہ کنسیشن دے دیا ہے یاسر عرفات کو اور فلسطینیوں کو, تو اس وجہ سے وہ خوش تھے کہ اب جو یہ موجودہ امریکن ایڈمنسٹریشن ہے اس نے جو ہے نیتنیاہو یا ان کی پارٹی کا جو اسٹینڈ تھا کہ یروشلم جو ہے اسرائیل کا دارالحکومت ہوگا اس کو باندھ لیا ہے. دوسری بات یہ سیٹلمنٹس کو انہوں نے یہ کہا ہے جو پورے مغربی کنارے پہ پھیلے ہوئے ہیں تو وہ اسرائیلی اسٹیٹ کا حصہ ہوگا, یعنی جو انیکسیشن ہے جسے یونائٹیڈ نیشنز اور انٹرنیشنل لا کہتا ہے کہ یہ غیر قانونی ہے, جنگ کے ذریعے حاصل کیا ہوا علاقہ جو ہے یا اکوپائڈ ٹریٹری جو ہے وہ کسی اسٹیٹ کا حصہ نہیں ہو سکتی, انیکس نہیں کی جاتی, اس کو ریجیکٹ کیا, اس کو بھی انہوں نے مان لیا ہے. اور ایک تیسرا سب سے بڑا مسئلہ یہ ہے کہ جو فلسطینیوں کو جو اسٹیٹ دیا جا رہا ہے وہ اسٹیٹ نہیں دیا رہا, اسے میونسپل کارپوریشن بنایا جا رہا ہے, اور یہ کہا جا رہا ہے کہ آپ کے پاس کوئی اسٹینڈنگ آرمی نہیں ہے, فوج نہیں ہوگی, پھر یہ اسٹیٹ کیا ہوگا, اس کے پتہ فارن پالیسی بھی ہوگی یا نہیں ہوگی.
لیکن اس کے جو اپریشیٹ کرتے ہیں نا جس دن کی اس ڈیل کو, وہ یہ کہتے ہیں کہ دیکھیں اسرائیل کا مطالبہ تھا کہ وہ سیکیور ہو تو اس کو سیکیور کر دیا گیا ہے, فلسطینیوں کا مطالبہ تھا کہ ان کے پاس اسٹیٹ ہو تو ان کو اسٹیٹ دے دی گئی ہے, ساجے طرح سب
اسٹیٹ اسے اسٹیٹ کہتے ہیں, نہ فوج ہوگی نہ پولیس ہوگی نہ کچھ ہوگی, جب چاہے گی جب جو چاہے گا اسرائیل جب جائے گا, جب ان کو تھپڑ مارائے گا, ٹینک دوڑا دے گا, بمباری کر دے گا, جیسے آج ہو ویسے رہے گا, یہ اسٹیٹ ان کو مل ہی نہیں رہا ہے, وہ اس طرح کے اسٹیٹ ایک طرح سے ملا ہی ہوا انہیں, اسٹیٹ جو ملا ہوا اسی کو وہ اسٹیٹ کہہ رہے ہیں,
ایگزیکٹلی,
اس کے علاوہ کچھ نہیں کر رہے ہیں.
ساجد طارق صاحب یہ بتائیے گا ابھی
اسٹیٹ میں
جی طارق صاحب کی طرف آتے ہیں
چھوڑ کے بھاگ گئے.
جی جی
गाजा स्ट्रिप को छोड़कर वो भाग गए हैं। वेस्ट बैंक में अभी तो उनकी फौज आती जाती रहती है और उसी चीज को वो जो है लेजिटिमाइज करना चाहते हैं। देखिए बुनियादी तौर पर बात यह है कि जो लिक्विड पार्टी है, जो कंजर्वेटिव पार्टी इसराइल की है, जो वो चाहती थी डोनाल्ड ट्रंप ने उसको जो है जस्टिफाई कर दिया है। बदकिस्मती है कि दो तीन अरब ममालिक भी जो है अपनी मजबूरियों की वजह से उनको सपोर्ट कर रहे हैं। देखिए इलाके की जो दो बड़ी ताकतें हैं, एक तो ईरान है, उसने बहुत बुरी तरह से रिजेक्ट किया है, और मैं एक और बता रहा हूँ कि खुद अरबों के लिए बहुत बड़ा खतरा ये डील होने जा रहा है अगर वो इसको मानने जा रहे हैं। जितने खुद अरब दुनिया में जो ओपिनियन जो है अभी जो ईरान के अगेंस्ट है, सीरिया में उसके रोल की वजह से उसके फेवर में जाएगी। टर्की भी बड़ी स्ट्रांगली इसमें आएगा और उन्होंने भी इसको रिजेक्ट कर दिया है। तो ये डील जो उन लोगों के लिए भी खतरनाक है जो अंधे होकर अमेरिका का साथ देते हैं और वो और ज्यादा कमजोर हो गए और ऐसी ताकतें अरब दुनिया में उभरेंगी जो हमास और जो दूसरे जो जरा इंतहा पसंद जो ग्रुप है उनकी हिमायत करेगी और उनको जो है ज्यादा वो हाथ लोग महमूद अब्बास
मिलिटेंसी को इनकरेज कर सकते हैं। इसमें साहब ये बताइएगा जी तारिक साहब, इस पे जो एनालिसिस आ रही है, न्यूयॉर्क टाइम्स ने जो लिखा है कि ये डील जो है अ डील दैट हैज टू इलेक्शंस रादर देन मिडल ईस्ट पीस, और डिटेल में वो ये लिखते हैं कि शायद ऐसा डोनाल्ड ट्रंप और नेतन्याहू उनको अपना फ्यूचर वो ज़्यादा सिक्योर करना चाह रहे हैं, इस डील से अमन आता हुआ तो नज़र नहीं आता है। अब ये बताइएगा कि इसकी कहना ये चाहिए कि अमेरिका परसू करेगा, अमेरिका नहीं कहना चाहिए, ट्रंप इंतजामिया परसू करेगी आगे चल के इस पीस डील को, या बस ये थी कि एक निशिस्तन गुफ्तन बर्खास्तन एक प्रोजेक्ट था जिसको अनवील किया और बस खुदा हाफिज़।
देखिए मेरे ख्याल में जब तक ये बिल्कुल इसका कंपैरिजन इस तरीके से ही है कि ये जिस तरह इस वक्त जो कॉन्फ्लिक्ट पाकिस्तान इंडिया और कश्मीर के बारे में कि जब तक बाइलैटरल दूसरी पार्टी नहीं बैठेगी टेबल पर उतनी देर तो ये एक एक प्लान की हद तक है। लेकिन यहाँ पे मैं ये जरूर कहना चाहूंगा कि ये चाहे डोनाल्ड ट्रंप हो चाहे ओबामा साहब थे, ये एक लम्हा फिक्रिया है इस्लामिक वर्ल्ड के लिए या पूरी दुनिया के जो कंसर्न लोग हैं। जिस तरह मैंने पहले कहा कि ये अनकंडीशनल सपोर्ट ऑफ इसराइल तो वो हमेशा अमेरिका समेत अमेरिका की फॉरेन पॉलिसी का हिस्सा है कि उन्होंने चाहे इसराइल ठीक हो चाहे गलत हो चाहे जिस साइड में भी जो ज्यादती कर रहा हो अमेरिका ने उसको सपोर्ट करना है। मैं उस पर थोड़ा सा मेरी ओपिनियन थोड़ी डिफरेंट है, मेरे ख्याल में इन बैलेंस होना चाहिए, मिडल ग्राउंड पे आना चाहिए। फलस्तीनी जो है उनको टेबल पे होना चाहिए था आज भी, लेकिन यहाँ पे मैं आपको थोड़ा सा जो मुझे डोनाल्ड ट्रंप साहब के बारे में या इनके साथ इतने अरसे से मैं काम कर रहा हूँ कि उनको उनका उनको लेगेसी का बहुत शौक है। लेगेसी के बारे में वो समझते हैं कि ही इज अ बेटर नेगोशिएटर। जिस तरीके से आप देख रहे हैं कि उन्होंने कितनी दफा कश्मीर में सालसी के बारे में कहा है, आज तक किसी अमेरिकन प्रेसिडेंट ने इतनी दफा कोशिश इतनी दफा नहीं कहा होगा मेरे ख्याल में। उसी रेफरेंस से मैं ये, और जिस तरीके से मैंने आपको पहले कहा कि मैंडेट उनको मैंडेट डिलीवर करना है चाहे जिस तरीके से करें, और वो इसमें भी कोशिश करेंगे कि मिडल पॉइंट पे आए, फलस्तीन की साइड देखें, लेकिन मेरे ख्याल में ये सेकंड टर्म की चीजें होंगी क्योंकि अभी जो इलेक्शन नजदीक है बहुत और उनका अपना स्केड्यूल भी बहुत बिजी। मेरे ख्याल में सेकंड टर्म में जाके वो कोशिश करेंगे कि इसका बैलेंस इसको करें और फलस्तीन को भी टेबल पे लाके चीजें माइल्ड करके कोई सलूशन निकालने की कोशिश करेंगे। आई एम वेरी ऑप्टिमिस्टिक और उनके स्टाइल से मुझे लगता है कि ही विल ट्राई।
मशरिक वस्ता का मसला हल हो या ना हो, ट्रंप को फायदा पहुंचेगा जैसे न्यूयॉर्क टाइम्स कह रहा है?
देखिए फायदा तो जाहिर है, अगर फलस्तीन का मसला वो हल करते हैं तो हिस्ट्री में ही विल बी लिखा जाएगा कि डोनाल्ड ट्रंप हु वाज अ नॉन ट्रेडिशनल प्रेसिडेंट रिजॉल्वड इट। मेरे कल में तो उनको फायदा ही फायदा है, ताकि दुनिया याद करेगी कि मिडल ईस्ट का मसला उन्होंने सॉल्व किया। मेरे ख्याल में डोनाल्ड ट्रंप ड्यूरिंग हिज सेकंड टर्म ही विल गिव अनदर शॉट टू बैलेंस दिस डील।
बहुत शुक्रिया, हमारे साथ रहिएगा। एक ब्रेक लेते हैं चंद सेकंड की, ब्रेक के बाद वापस आएंगे और इस डिस्कशन को आगे बढ़ाएंगे कि ये जो मंसूबा है ये ज्यादातर हमारे पैनलिस्ट का ख्याल है कि ये काबिल अमल नहीं है, और ऑफकोर्स दो जो मुतहरे फरीक हैं उनमें से एक फरीक ने यकसर उसको मुस्तरद कर दिया है, तो इसके इतलाक का तो फिल वक्त कोई सवाल पैदा होता नजर नहीं आता, लेकिन क्या इंटरनेशनल कम्यूनिटी इससे किसी हद तक या इसके ज्यादातर पहलुओं से इतफाक कर सकती है, और अगर इंटरनेशनल कम्यूनिटी इतफाक करती है तो क्या अक़वाम-ए-मुत्तहिदा इसको इंडोर्स करते हुए दोनों दोनों फरीकों को किसी पॉइंट पे लाने की कोशिश कर सकती है? ये सवाल रखेंगे अपने पैनलिस्ट के सामने एक ब्रेक के बाद।
VOA उर्दू अब आपके हाथ में,
पढ़िए देखिए सुनिए सेव कीजिए फॉलो कीजिए।
दूर जाने की जरूरत नहीं, VOA उर्दू की अहम तरीन खबरें और ब्रेकिंग न्यूज की लाइव स्ट्रीमिंग वीडियोस अब आपकी हथेली में हैं।
आईफोन के लिए खसूसी तौर पर तैयार की गई उर्दू VOA की खसूसी ऐप डाउनलोड कीजिए जो अब एप स्टोर पर भी दस्तयाब है।
VOA उर्दू अब आपके हाथ में।
ये वॉइस ऑफ अमेरिका है, प्रोग्राम है राउंड टेबल। मैं हूं असद हसन और प्रोड्यूसर हैं असफर इमाम। बात हम कर रहे हैं सर डोनाल्ड ट्रंप का मशरक़ वस्ती के लिए मनसूबा और रद्द अमल, ना सिर्फ दोनों फरीकों का बल्कि दुनिया भर से जो रद्द अमल आ रहा है उसके ऊपर हम बात कर रहे हैं। साजिद तारड़ साहब हमारे साथ मौजूद हैं, मुस्लिम सुरक्षा ट्रंप के हेड, प्रेजिडेंट डोनाल्ड ट्रंप के करीबी साथी, और प्रोफेसर सलमान अली बैटनी कायदे आज़म यूनिवर्सिटी के साथ उनकी वाबस्तगी इंटरनेशनल रिलेशन के शोबे से, प्रोफेसर इश्तियाक दानी साहब ने ज्वाइन कर रखा है भारत से मिडल ईस्ट इशूज़ एक्सपर्टीज के साथ, और हमें कुछ देर में ज्वाइन करने वाले हैं हसन अब्दुल्ला साहब तुर्की से TRT जन के साथ उनकी वाबस्तगी है, टर्किश रेडियो एंड टेलीविजन सीनियर साफी हैं, पाकिस्तान से बुनियादी ताल्लुक है उनका। सो डॉक्टर सलमान अली बैटनी साहब, ये बताइएगा कि इंटरनेशनल कम्यूनिटी का बड़ा एक कहना चाहिए मोहताद नपतुल्ला खासतौर पर मगरबी ममालिक का वो रिएक्शन सामने आ रहा है, क्या इसी मंसूबे में कुछ कांट छांट के बाद इसको UN जैसा फोरम किसी सतह पे इंडोर्स करके इन्वॉल्व करना चाहेगा दोनों मुतहरिक फरीकों को?
जहां तक हमने रिएक्शन देखा है आपने दुरुस्त फरमाया कि नपतुल्ला है, लेकिन जो यूरोपीय ममालिक हैं उन्होंने अगर आप देखें तो उन्होंने कहा है कि ये काबिल गौर है और हम गौर कर रहे हैं मुख्तलिफ ममालिक ने सिवाय बरतानिया के। तो UN में अगर सपोर्ट चाहिए होगी तो कलीदी जो ममालिक हैं उनका किरदार बहुत अहम होगा। अभी तक हमें देखना होगा कि चीन से क्या रद्द अमल आता है, बजूज इसके कि वो अपने एक बहुत ही मुश्किल हालात से उनका सामना है, तो उस हवाले से भी हमने जो P5 ममालिक हैं उनका रिएक्शन देखना होगा। रूस का रद्द अमल भी काफी अहम होगा इस सिलसिले में। तो अगर अक्वाम मुत्तहिदा के प्लेटफॉर्म से किसी भी किस्म का इसको लेजिटिमेसी मिलने की चांस है तो मुझे लगता है कि उसमें फिर अमेरिका को बहुत ज्यादा कॉम्प्रोमाइज करना पड़ेगा, जो शायद मुमकिन ना हो। जिस तरह का प्लान सामने आया है और जिस तरह की बॉडी लैंग्वेज सामने आई है तो उसमें अक्सर जो है अक्वाम मुत्तहिदा की करारदादों को बिल्कुल पसेपुश्त रखा गया है। शायद ये मुमकिन ना हो क्योंकि अभी अगर आप देखें तो खुल के सिर्फ दो ही ममालिक जो हैं वो सामने आए हैं, अमेरिका खुद और बरतानिया जो कि डेवलप्ड वर्ल्ड में से हैं। इसके अलावा अभी तक कोई ऐसा मुल्क सामने नहीं आया, इवन दो अभी कुछ देर पहले सऊदी अरब के बारे में भी बात हो रही थी तो सऊदी अरब का रिस्पांस भी दो के मजबूत है, लेकिन जिस तरह एक्सपेक्ट कर रहे थे हम उस तरह नहीं आया जिसे हमें ये लगे कि एक बहुत आउटराइट सपोर्ट है।
सही, ऐसी सपोर्ट नजर नहीं। डॉक्टर प्रोफेसर इश्तियाक दानी साहब आपकी राय।
जी देखिए, वर्ल्ड ओपिनियन मैंने अभी कई चैनल की जो वेबसाइट है उनको जाके देखा है, अभी सलमान साहब जो कह रहे थे वही है कि होल हार्टेडली सिर्फ बरतानिया ने सपोर्ट किया और उनकी पुरानी आदत है, और फ्रांस का बहुत अहम है रोल इसमें, और फ्रांस ने बस इतना कहा है कि एक इनिशिएटिव के तौर पर हम इसे वेलकम करते हैं लेकिन इसकी हम केयरफुली स्टडी करेंगे। जर्मनी का भी मोर अंडे से यही रिएक्शन है। अकवाम मुत्तहिदा ये जो उसको करना चाहिए, जाहिर है कि जब तक सिक्योरिटी काउंसिल कोई और रिजोल्यूशन पास करके उसे नहीं देती वो वही कहेंगे जो उनके पास है। तो चुनाचे उन्होंने आर्टिकल 242 का और 136 का किया है। एक बहुत बड़ा जो पहलू इसमें और है जिसकी तरफ मैं निशानदेही कर दूं कि इस डील में मैंने कहा था कि यरूशलम को उनको दिया जा रहा है, इज़राइल को दिया जा रहा है, जो वेस्ट बैंक में जो यहूदी आबादियां हैं वो भी जो है उसी तरह से कायम रहेगी, वो इसराइली रियासत का हिस्सा बन जाएगी, यानी वो उनको नहीं दी जाएगी। सबसे बड़ी एक और बात कही कि जो राइट टू रिटर्न अभी तक है यूनाइटेड नेशंस की करारदादों के मुताबिक फलस्तीनियों को, कि वो जो स्टेट बनेगा इसराइल का फलस्तीनी रियासत बनेगी वो उसमें लौट सकेंगे और उस इसराइल में भी जा सकेंगे जहां से वो निकाले गए हैं। उस राइट टू रिटर्न को भी जो है ये डील जो है खत्म करता है। ये एक बहुत बड़ा पहलू है जिसकी निशानदेही होनी चाहिए और गालिबन ये ऐसी वजह है कि जिसे कोई फलस्तीनी जो है एक्सेप्ट नहीं कर सकता, और यही वजह है
है कि महमूद अब्बास ने इमीडिएटली कहा ये 1000 नो, वो इसको एक्सेप्ट नहीं कर सकते। और देखिए सबसे बड़ी बात यह है कि मुसलसल आप भी जो है उसकी तरफ जो इशारा करते रहे कि दूसरी पार्टी को शामिल ही नहीं किया गया है, और ऐसा नहीं कि शामिल नहीं किया गया है, उनको ये डील दिया गया था, सिक्रेटली डिलीवर किया गया था, उन्होंने पढ़ के उसी वक्त अपना रिएक्शन दे दिया था। लेकिन ईमानदारी की बात तो यह है कि ये डील जो है, जैसा कि आपने न्यूयॉर्क टाइम्स का जो हवाला दिया, इसे मिडिल ईस्ट में पीस तो उभरता हुआ नजर नहीं आता, लेकिन दो लीडर ऐसे हैं, एक इसराइल में और एक अमेरिका में, जिनको उसी तरह उठाना पहुंच सकता है। तो सच्चाई वही है, इसके अलावा उसकी कोई अहमियत नहीं है। इसलिए कि जो रिएक्शन आया है वो मोर और लेस वैसे ही है, हर किसी ने जो है इस डील को लीक भी हो चुका था, दूसरों को दिखाया भी गया था, पहले ही वर्ल्ड ओपिनियन इसके खिलाफ है, उसके बावजूद उसको जो है अपनी पीठ थपथपाने के लिए, अपने आप को फायदा पहुंचाने के लिए सामने लाया गया है। इससे ज्यादा इस डील की कोई अहमियत नहीं है, मुझे नहीं लगता है कि ये बहुत ज्यादा सीरियसली लिया जाएगा, नहीं इस पर कोई गुफ्तगू होने के मुझे चांसेस नजर आते हैं, और इलेक्शन ईयर है, उस इलेक्शन ईयर के बाद ही जो इस पर कोई गुफ्तगू हो सकती है, वरना नहीं हो सकती।
ठीक है, मैं ये अगला सवाल अपने सबके सामने ये रखूंगा कि बहरहाल क्या ये मंसूबा प्रेसिडेंट डोनाल्ड ट्रंप का वो मशरक वस्ता के ऊपर एक बड़ी डिबेट को, ग्रेट डिबेट को शुरू कर सकता है, जो फिर अल्टीमेटली किसी अंजाम की तरफ लेके जाए, किसी नतीजे की तरफ लेके जाए। हमें ज्वाइन किया है हसन अब्दुल्ला साहब ने, मैं उनका तफसीली तारुफ करवा चुका, सीनियर साफी हैं और DRT के साथ उनकी वाबस्तगी है। हसन साहब बहुत शुक्रिया आपका, आप जहाँ पे बैठे हैं वो ईस्ट को भी आप कनेक्ट करते हैं और वेस्ट के साथ भी, तो तुर्की से क्या रद्दमल है? और एक तो हमारा वेस्टर्न ममालिक का रद्दमल सामने आ रहा है, दूसरा ये मुस्लिम ममालिक का भी आ रहा है, लेकिन मुस्लिम मुल्कों का बाहसियत एक इकाई पता चला है कि लाइन ड्रॉप हो गई है। तारड़ साहब आप ये बताइएगा कि बहरहाल प्रेसिडेंट ट्रंप साहब को एक तो ये क्रेडिट जाता है कि वो बहुत जो सेंसिटिव इश्यूज हैं, जहाँ पे लोग बड़ा नाप तोल के बोलते हैं, वो ब्लंट अप्रोच के साथ आते हैं, बात होती है, फिर उसके इश्यूज के ऊपर लोग अपनी राय देते हैं। सो क्या ये मंसूबा भी इसराइल फलस्तीनी तनाज़े के लिए कोई रोड मैप आगे चल के दे सकता है, किसी ग्रेट डिबेट को शुरू कर सकता है जिसके नतीजे में कोई रोड मैप सामने आए?
मेरे ख्याल में जिस तरह मैंने आपको पहले अर्ज किया कि ये अभी तक तो क्योंकि इसके इंटरनेशनल लेवल पे मेरे नजर में कोई सपोर्ट नहीं है, इसको मेजॉरिटी जो लोग हैं वो वन साइडेड करार दे रहे हैं। मेरे ख्याल में सेकंड टर्म में अगर इसको ट्रंप साहब दोबारा रिविजिट करके थोड़ा इसको बैलेंस करने की कोशिश करेंगे तो इसमें शायद सपोर्ट शामिल हो, और मुझे मेरे ज़ाती ख्याल में री इलेक्शन के बाद डोनाल्ड ट्रंप साहब इसको विजिट करेंगे, वो क्योंकि उनके मैंडेट का हिस्सा था। उन्होंने कई दफा कहा है कि ड्यूरिंग कैंपेन के वो इस मसले को कोशिश करेंगे रिजॉल्व करने के लिए, लेकिन अभी तक क्योंकि इस प्लान की कोई सपोर्ट नहीं है किसी लेवल पे, मेजॉरिटी ऑफ द पावर्स जो है वो दे आर अगेंस्ट इट, और दूसरा कोशिश करेंगे कि फलस्तीन को टेबल पर लेकर आए, वरना उसके बगैर कोई भी इसमें नजर नहीं आता। अभी जिस तरीके से अगर आप इसको डिटेल से पढ़ें तो बिल्कुल ये वन साइडेड प्लान लग रहा है इसमें, जिस तरीके से वो कह रहे, जिस तरह के प्रेसिडेंट साहब ने कहा कि विन विन सिचुएशन है, इसमें विन विन सिचुएशन बिल्कुल नजर नहीं आती। इसमें विन विन सिचुएशन सिर्फ इसराइल वाली साइड से है, लेकिन मेरा अपना अंदाजा है जो उनका स्टाइल है, जिस तरीके से उनको वो हमेशा समझते हैं, ही इज अ नॉन ट्रेडिशनल पॉलिटिशियन, ही इज अ नॉन ट्रेडिशनल प्रेसिडेंट, तो वो ये भी समझते हैं कि वो सलाहियत रखते हैं इस चीज को निगोशिएट करने में, चीजें टेबल पे लाने के लिए। मेरे ख्याल में सेकंड टर्म में वो इस चीज को रिविजिट करेंगे और फलस्तीन को कन्विंस करेंगे, इसराइल को कन्विंस करने की कोशिश करेंगे। इतनी देर में इसराइल में जो इलेक्शन होने वाले हैं उनका रिजल्ट सामने आ जाएगा, और सेकंड टर्म में इसको दोबारा रिविजिट करके वो दोबारा एक शॉट कर देंगे कि शायद इस मसले को रिजॉल्व कर सकें।
जी प्रोफेसर सलमान अली बैटनी साहब, आपके ख्याल में कम से कम कोई बड़ी बहस डिबेट इंटरनेशनली शुरू हो सकती है, लाइमलाइट में ये मामला दोबारा आ सकता है इस मंसूबे से?
जी मैं तो ये फील करता हूँ कि ऐसा जरूर होगा, क्योंकि ट्रंप जिस तरह से इसको, सदर ट्रंप जिस तरह इसको एडवर्टाइज कर रहे हैं, जैसे आपने कहा भी कि वो डील ऑफ द सेंचुरी कह रहे हैं इसको, तो लाइमलाइट में तो जरूर आएगा, डिबेट होगी, जनरेट होगी, क्योंकि देखिए अभी भी ज़राए अबलाग में जितनी भी रिपोर्ट्स हैं या जितना भी तजिए हैं तो उसमें तमाम ममालिक का मौकफ सामने आ रहा है। अब देखना ये है कि अब इसके इस मौकफ सामने आने के बाद अमरीकी इंतजामिया इस पे क्या रद्द अमल देती है, उससे भी अंदाजा होगा कि ये डिबेट आगे जा सकती या नहीं जा सकती, क्योंकि हम देख रहे हैं कि सरकारी सतह पे जो है ममालिक अपना अपना मौकफ दे रहे हैं। जैसे आपने प्रोग्राम के इब्तदाई में पाकिस्तान के बारे में भी कहा, तुर्की के बारे में भी बताया कि क्या उनका मौकफ रहा है। तो बारहा एक डिबेट तो जनरेट होगी, लेकिन डिबेट में जो नुकते हैं वो पुराने ही रहेंगे, क्योंकि कुछ ऐसी ऐसे मसाइल हैं, खासतौर पर वेस्ट बैंक का जो मसला है, जो 1967 के बाद सेटलमेंट्स हैं जिनको बैन अल-अक़वामी कानून के तहत गैर कानूनी करार दिया जा चुका है, और उनको अमरीका ने अभी तस्लीम करने का अंदाजा दिया है, बल्कि ये कहना गलत ना होगा कि तस्लीम कर लिया गया है, तो उस पर काफी ज्यादा बहस होगी।
जी प्रोफेसर इश्ताक साहब, मैं आपकी तरफ आना चाहूंगा। जाहिर है जो भले वो जी जी
देखिए, बहस जो आप कह रहे हैं, बहस का तो आगाज हो चुका है और अरब लीग की मीटिंग भी होने जा रही है। तो जो जहां तक इसकी बात है कि एक इस्तराब पैदा हुआ है, स्ट्रिंग तो है, इसमें कोई शुभा नहीं है, लेकिन सारी चीजें जो मतवक्के अंदाज में जो है एक्सपेक्टेड लाइन पे जो है सामने आ रही है, और मुझे लेकिन ये नहीं लगता कि जब तक अमेरिका जो है और खासतौर से डोनाल्ड ट्रंप अगर वो दोबारा भी जीतते हैं, जब तक वो बड़ी ड्रास्टिक तब्दीली इसमें नहीं करेंगे, ये कामयाब नहीं है। देखिए जॉर्डन और दोनों, उसका रिएक्शन भी जो सामने आएगा, और उन्होंने टोटली इसको रिजेक्ट कर दिया है कि ये तो कोई सवाल ही नहीं होता कि कोई इसको एक्सेप्ट करे, जबकि जितने अरब ममालिक है मिस्र के साथ दूसरा ये मुल्क है जिसने इसराइल के साथ जो है ताल्लुकात कायम कर रखे हैं, और उन्होंने खासतौर से कहा है कि ईस्ट जेरूशलम के बगैर जो है उस मसले को हल किए बगैर कोई जो है मसले का हल नहीं हो सकता। तो डिबेट तो पैदा होगा, बहस जरूर होगी, लेकिन बहस का नतीजा भी तकरीबन सामने आ चुका है। जाहिर है कि लोग इसको इस शक्ल में जिस शक्ल में पेश किया गया है उसे कोई एक्सेप्ट नहीं करने जा रहा है। ज्यादा से ज्यादा ये हो सकता है कि राइट टू रिटर्न वाले पे ये कहे कि भाई वो लोग रिटर्न तो हो, लेकिन जो फलस्तीन पे रियासत बन रही हो उसमें हो, इसराइल में नहीं जाए, इसलिए इसराइल उनको एक्सेप्ट नहीं करेगा। लेकिन जो मशरकी यरूशलम का मामला है, मगरबी किनारे पे जो सेटलमेंट्स है उनका जहां तक इशू है, और तीसरी जो चीज यह है कि फलस्तीन की सिर्फ पुलिस होगी, फौज नहीं होगी, इसके बगैर तो मुझे नहीं लगता कि कोई फलस्तीनी और जो दूसरे उनके जो अरब सपोर्टर्स हैं इसके बगैर जो उसे जो है इस हल को कबूल करें, ये मुमकिन नजर नहीं आता है।
हमें उसामा जावेद साहब ने ज्वाइन किया है, एक इंटरनेशनल ऑर्गेनाइजेशन के लिए काम करते हैं मशरक वस्ता के अंदर, मीडिया इंस्टीट्यूशन के लिए सीनियर सहाफी हैं, वो हमारे साथ मौजूद हैं। उसामा जावेद, बहुत शुक्रिया आपका। प्रेसिडेंट डोनाल्ड ट्रंप का रोड मैप या उनका जो जिसको वो सेंचुरी की बेहतरीन डील कहते हैं, डील ऑफ द सेंचुरी मिडिल ईस्ट के लिए, मिडिल ईस्ट से क्या रिस्पॉन्स है उसके लिए, मैसेज का भी, गवर्नमेंट्स का भी? जी उसामा जावेद साहब, उसामा हमारे साथ हैं लेकिन उनको हमारी आवाज गालबन जो है वो नहीं पहुंच पा रही है। साजिद तारर साहब, ये बताइएगा क्या ये महज इत्तेफाक है कि ये जो प्लान डील जो है, जी बताया गया कि है लाइन पे। उसामा आप मुझे सुन सकते हैं?
जी मुझे आपकी आवाज आ रही
है। उसामा जावेद साहब, आप अपनी एनालिसिस भी दीजिएगा, ऑब्जर्वेशन भी दीजिएगा, कल के बाद से जब से प्रेसिडेंट ट्रंप ने ये पीस प्लान अनाउंस किया है, क्या रद्द अमल आ रहा है आपके सामने?
देखिए फलस्तीनी चाहे वो गजा में रहते हो, चाहे वो वेस्ट बैंक में हो या मशरकी जेरूसलम में हो, उनके लिए एक तमाम डील की कोई हैसियत है नहीं, क्योंकि ग्राउंड रियलिटी उनके लिए वही है जो उनकी जिस सूरत हाल से वो गुजर रहे हैं, आज से नहीं गुज़श्ता कई दहाइयों से। ये कोई ना पहली डील है और ना पहला रोड मैप है। क्या आपको याद है कि सदर बुश ने भी एक रोड मैप दिया था, उससे पहले बिल क्लिंटन ने भी एक रोड मैप दिया था, उससे पहले बुश सीनियर का भी एक रोड मैप रहा। तो ये तमाम वो रोड मैप से जो आते और जाते रहे। इस रोड मैप की खसूसियत ये है कि सदर ट्रंप ने पहली दफा फलस्तीनियों को इस मामले से निकाल ही दिया है, यानी एक ऐसा पीस प्लान है जिसमें दूसरी जानिब की तरफ से उनकी किसी किस्म की नुमाइंदगी की जरूरत ही नहीं समझी गई। तो ये एक तरह से हमारे एक फलस्तीनी दोस्त का कहना है कि ये बहुत अच्छी चीज है, क्योंकि वो जो दो रियासत का तस्वुर था कि फलस्तीन और इसराइल दो रियासतें होंगी, उसको तकरीबन इस खैरबाद कहना जो है वो आसान हो जाएगा, क्योंकि अब दो रियासतों की तरफ जो है रुझान पाए जाते जिन लोगों में पाया जाता है वो वही लोग हैं जिनको वेस्ट बैंक में या गजा में सैलरीज मिलती हों। जब आप फलस्तीनी नौजवानों से बात करें तो उनके नजदीक ये दो रियासतों का तस्वीर अब तकरीबन खत्म हो चुका है और वो यही कहते हैं कि भाई अगर हमें यही रहना है और सिवाय इसके कि जैसे कि बहुत सारे मुबसरीन ने कहा कि स्विस चीज से इसको मुमासलत दी कि स्विस चीज दे दी गई है जिसमें चीज जो है वो इसराइलियों के पास है और जो सुराख है वो फलस्तीनों को दे दिए गए।
सही। तो अब हमारे साथ ही साजिद अरर साहब, ऑन अ लाइटर नोट मैं ये पूछना चाहूँगा कि कल जब ये प्लान अनाउंस हो रहा था तो एक लीडर यानी प्रेसिडेंट ट्रंप, उनको यहाँ पे अपने मुल्क के अंदर इम्पीचमेंट का सामना है, मुआवजे का सामना है। दूसरे लीडर उनको बाकायदा उसी दिन जो है वो उनके खिलाफ फर्द जुर्म आयद होगी करप्शन के इल्जाम में। सो स्टिल ये डील होगी या एक दूसरे के लिए कुछ ढील है या एक दूसरे के लिए कोई डील है?
देखिए, सबसे पहले तो मैं एक ये बात मेंशन करना जरूर समझूंगा कि मुसलमानों का मसला चाहे फलस्तीन का हो, चाहे कश्मीर का हो, चाहे इराक में, चाहे ईरान में, तो मुसलमान विक्टिम जो है वो सिर्फ इस वजह से हैं कि दे आर नॉट टुगेदर, दे आर नॉट ऑर्गेनाइज, अपना होमवर्क में सबसे पीछे हैं, लीडरशिप का फुकदान है, नेशनलिज्म का फुकदान है, कई चीजें हैं, इस पे किताबें लिखी जा सकती हैं। जिस तरीके से आज जिस तरह अभी आपके पार्टिसिपेंट जो थे वो फरमा रहे थे कि उनकी जरूरत नहीं समझी गई कि उनसे फलस्तीनियों से पूछा जाए या कुछ किया जाए, मैं एग्री करता हूं, लेकिन इस पे मैं ब्लेम करूंगा इस बात पे कि फलस्तीनी भी ऑर्गेनाइज नहीं है, फलस्तीनी भी करप्शन में, हमास की भी उनकी भी दास्ताने हैं, दूसरे ग्रुपों की भी हैं, वो अब एड पे इतने अरसे से बैठे हैं और मुसलसल इसी चीज पे चल रहे हैं, इजिप्ट का साथ नहीं है, अभी कश्मीर के मसले पे मिडल ईस्ट के 5 कंट्रीज ने मोदी साहब को बुला के अपने हाईएस्ट अवार्ड दिए हैं, कश्मीर में आज कर्फ्यू है, तो ये सारी दुनिया का मसला है, ये सारी मुसलमान उम्मा का प्रॉब्लम है समझता हूँ। और जब आपके अमाल या आपके डीड या आपने सारी चीजें इस तरह की होगी तो आप जो दूसरी पार्टियां हैं वो जरूरी नहीं समझेंगी कि आप उसका हिस्सा हैं या आप आपको टेबल पे होना चाहिए या नहीं होना चाहिए। मैं दूसरी तरफ आना चाहता हूँ इम्पीचमेंट।
आपसे जरा थोड़ा सा इख्तलाफ
करूंगा,
फलस्तीन का मामला इन तमाम जगहों से काफी मुख्तलिफ है। फलस्तीन में जो आपने बात की कि फलस्तीन में मुसलमान यकजा नहीं, उसकी एक बहुत बड़ी वजह है कि अमेरिका बहादुर ने जब उनसे कहा कि जी आपके पास डेमोक्रेसी होनी चाहिए, तो उन्होंने हमास नामी तंजीम को साफ शफाफ इलेक्शन के जरिए मुंतखब किया गया और अमेरिका ने उस तंजीम को न सिर्फ शन किया बल्कि तमाम एड भी बंद कर दी। फलस्तीन जो है वो कोई ऑर्डिनरी जगह नहीं है, उसकी मुमासलत बाकी जगहों से इसलिए नहीं की जा सकती क्योंकि 1967 के बाद से लेके अब तक वहां पे एक गासिबाना कब्जा रहा है इसराइल का। वहां पे एक ये वर्ल्ड लार्जेस्ट ओपन प्रिजन जो है गाजा को कहा जाता है, जिसमें ना उनकी फजाई हदूद है, ना समंदरी हदूद है, ना उनकी नकलो हमल पे किसी किस्म की आजादी है। तो फलस्तीनियों को इस सूरत हाल से दो चार करने की बहुत बड़ी वजह मगरबी ताकतें बिशमूल अमरीका है। अमरीका का यहाँ पे ये कहना कि हम इसराइल के सबसे अच्छे दोस्त हैं, इसराइली वजीर आजम का ये कहना कि सदर ट्रंप से अच्छा इसराइल का दोस्त व्हाइट हाउस में कोई नहीं रहा, उसका यकीनन ये इंडिया देता है कि अमरीका और तमाम मगरबी ताकतें इस वक्त इसराइली हुकूमत के साथ खड़ी हैं और फलस्तीनियों के साथ कोई भी नहीं है।
आखिरी मेरे पास आखिरी दो मिनट में एक मिनट
उसमें पहले कह चुका हूं कि मैं आई एम क्रिटिकल ऑफ अमेरिकन फॉरेन पॉलिसी, स्पेशली द अनकंडीशनल सपोर्ट ऑफ इसराइल। मैं पहले मेंशन कर चुका
हूं,
फिर भी मैं ब्लेम करूंगा फलस्तीनियों को, मैं फिर भी ब्लेम करूंगा कि वो आज तक, ये आज का मसला नहीं है फलस्तीन, ये फलस्तीन का प्रॉब्लम मेरी पैदाइश से पहले का प्रॉब्लम है ये, लेकिन इस पे मैं ब्लेम ये करूंगा कि वो आज तक इकट्ठे क्यों नहीं। आप जो मिसाल दे रहे हैं हमास की, वो तो अख्वानुल मुस्लिमीन की इजिप्ट में भी वही थी कि अख्वानुल मुस्लिमीन इलेक्शन जीत के आए थे आगे और उसके बाद ये कि अमेरिका को वो नहीं एक्सेप्टेबल थे, लेकिन इस पे मैं फिर भी अमेरिका को ब्लेम नहीं करूंगा, ये हमारे अपने बनाए हुए एक्सक्यूजेस हैं کہ ہر چیز میں سی آئی اے کو بلیم کر دینا, ہر چیز میں امریکہ کو بلیم کر دینا, پاکستان میں جو چیز ہو وہ کہتے ہیں امریکہ ہے یا راہ ہے, لیکن ان کو اب اس طریقے سے اپنا
میں نے ویسے بلیم گیم. آخری جو میں نے سوال سب کے سامنے رکھنا تھا اور انفارچونیٹلی نہیں رکھ سکا, وہ یہی تھا کہ جو مسلم دنیا ہے اس کا رد عمل اکائی کی صورت میں آنا چاہیے, یا ظاہر ہے وہ اپنے مفادات کو سامنے رکھتے ہوئے پولیٹیکل بیسس کے اوپر کریں, نہ کہ مذہب کی بنیاد پہ. لیکن یہ کوشچن نہ ہو سکا. تمام پینلس کا بہت شکریہ جو ہمارے ساتھ تھے. ڈاکٹر سحر خان نے ہمیں جوائن کیا, پروفیسر سلمان بیٹنی, پروفیسر اشتیاق دانش, جناب ساجد تارڑ صاحب اور حسن عبداللہ صاحب, تمام مہمانوں کا بہت شکریہ. اسد حسن کو اور اسفر امام کو اجازت دیجیے.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے, اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.
یہ پروگرام وائس آف امریکہ واشنگٹن سے پیش کیا جا رہا ہے.
ملکی سطح پر اور امریکی ریاست آیووا میں جہاں ڈیموکریٹک صدارتی امیدوار اس سال صدارتی انتخابات میں کوکس کی حمایت حاصل کرنے کے لیے مہم کا آغاز کر رہے ہیں, رائے عامہ کے تازہ ترین جائزوں سے ظاہر ہوا ہے کہ ڈیموکریٹک صدارتی امیدواروں میں ورمونٹ کے سینیٹر برنی سینڈرز ابتدائی مقابلے میں سب سے آگے ہیں. آیووا کے کوکسز کو ڈیموکریٹک پارٹی کے صدارتی امیدواروں کے انتخاب کے لیے بہت اہم تصور کیا جا رہا ہے. وائس آف امریکہ کے جم میلون کی رپورٹ کے ساتھ مدثرہ منصر.
So let's bring in Senator Bernie Sanders.
برنی سینڈرز امید لگائے بیٹھے ہیں کہ آیووا کوکسز کے آخری لمحات میں آنے والی تیزی انہیں فتح سے ہمکنار کر دے گی.
So what we are saying unabashedly, unapologetically, is yes, our administration will.
چنانچہ ہم بنا کسی گھبراہٹ, بنا کسی معذرت کے کہہ رہے ہیں کہ ہاں, ہماری انتظامیہ اس ملک میں محنت کشوں کی انتظامیہ ہوگی. میں اسی طبقے سے آیا ہوں اور خود یہی ہوں. سینڈرز کو توقع ہے کہ وہ اب تک کے سب سے نمایاں امیدوار جو بائیڈن کو شکست دے کر سرے فہرست آ جائیں گے. بائیڈن بہت عرصے سے کہہ رہے ہیں کہ نومبر کے انتخابات میں صدر ٹرمپ کو شکست دینے اور ملک کو متحد کرنے کے لیے وہ سب سے مضبوط ڈیموکریٹ ہیں.
The next president is going to inherit a country that's divided and a world in disarray.
آئندہ آنے والے صدر کو ایک منقسم اور افراتفری کی شکار دنیا کا سامنا ہوگا, اور بصد احترام میں کہوں گا کہ منصب حاصل کرنے کے بعد تربیت کا کوئی وقت نہیں ہوگا. یہ فوری جاننا ہوگا کہ نئے صدر کو کیا کرنا ہے. یہ الفاظ تھے جو بائیڈن کے. آیووا میں ایک اور مضبوط امیدوار میساچوسٹس کی سینیٹر ایلزبتھ وارن بھی ہیں, جو منتخب ہونے کی صورت میں بڑے پیمانے پر تبدیلی کے وعدے کر رہی ہیں.
If there is a decision to be made in Washington, I guarantee it has been influenced by money.
اگر واشنگٹن میں کوئی فیصلہ ہونا ہے تو میں یقین دلاتی ہوں کہ اس پر پیسے کا اثر ہوگا, اور اگر آپ کو اسے درست کرنا ہے تو پھر آپ محض قطر بیوند نہیں کر سکتے. آپ کچھ مرمت ادھر کچھ ادھر نہیں کر سکتے. آپ کو ڈھانچے میں بڑی تبدیلیاں کرنا ہوں گی. صفے اول کے امیدواروں میں انڈیانا کے میئر پیٹ بوٹیجج بھی ہیں, جو سیاست میں نسبتاً نو آموز ہیں.
I believe the purpose of the presidency is not to glorify the president, it is to empower and unify the American people to get big things done.
اور میرا یہ خیال ہے کہ صدارت کا مقصد یہ نہیں کہ صدر کو عظمت دی جائے, بلکہ اس کا مقصد امریکی عوام کو مضبوط بنانا اور متحد کرنا ہے تاکہ بڑے کام سر انجام پائیں, اور میں اسی لیے آپ کی حمایت چاہتا ہوں, اور آج رات ہمارا یہی مقصد ہے. سینٹ میں صدر ڈونلڈ ٹرمپ کے مواخذے کی کاروائی کی وجہ سے چار ڈیموکریٹک امیدوار انتخابی مہم میں موجود ہونے کے بجائے سینٹ کی کاروائی میں شریک ہیں. ان میں سینڈرز, وارن, کولوراڈو کے سینیٹر مائیکل بینٹ اور منیسوٹا کی سینیٹر ایمی کلوبچر بھی شامل ہیں. وہ کہتی ہیں,
We're going to sit there till the very end. We're going to listen to the evidence. And as I noted, I can do two things at once. I'm a mom. And I will find one way or another.
ہم وہاں آخر تک بیٹھیں گے. ہم شہادت دینے والوں کو سنیں گے. اور جیسا کہ میں نے باور کروایا, ہم دو کام ایک ساتھ کر سکتے ہیں. میں ایک ماں ہوں اور میں صدر کے انتخاب کے لیے مقابلے کا راستہ بھی نکال لوں گی. بائی پارٹیسن پالیسی سینٹر کے جان فورٹیئر کہتے ہیں کہ اگرچہ آخر میں سینڈرز کی مقبولیت میں اضافہ ہوا ہے, تاہم رائے عامہ کے جائزوں سے ظاہر ہوا ہے کہ آیووا میں مقابلہ بے مثال ہوگا. ان کے الفاظ:
Democratic voters are really just starting to focus on this, and that's why I do think there is some room for change. The voters on the ground in Iowa and the voters nationally have some sense of these
Democratic
candidates.
Democratic voters have really started focusing on this. توجہ دینی شروع کی ہے, اور یہی وجہ ہے کہ میں سمجھتا ہوں کہ تبدیلی کی گنجائش موجود ہے. آئیوا میں موجود ووٹر اور ملکی سطح پر ووٹر ان امیدواروں کو کسی حد تک جان چکے ہیں, اور اب وہ کوئی فیصلہ کرنے پر توجہ دے رہے ہیں. اور میرا خیال ہے کہ ڈیموکریٹس کے ذہن میں سب سے بڑا خیال یہ ہے کہ انہیں ڈونلڈ ٹرمپ کو شکست دینی ہے. انتخابات کے طویل ابتدائی مراحل میں آئیوا کاکسز پہلا مرحلہ ہیں. اس عمل کے مکمل ہونے پر ڈیموکریٹک پارٹی کے حتمی صدارتی امیدوار کا انتخاب ہو جائے گا, جس کی نامزدگی کا اعلان پارٹی کے کنونشن میں کیا جائے گا جو جولائی میں ریاست وسکانسن کے شہر ملواکی میں منعقد ہوگا. مدثرہ منظر, وائس آف امریکہ, واشنگٹن.